यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। सरकार युवा र बालबालिकाको पक्षमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, आगामी आर्थिक वर्षभित्र 13,000 सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गरिने। सरकारले विदेश भ्रमणका लागि सबै सरकारी पीसीआर प्रयोगशाला र 22 निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिने। नेपालमा आज 3,660 जना कोरोना भाइरस संक्रमण मुक्त, थप 2,401 जनामा संक्रमण पुष्टि, संक्रमणबाट थप 34 जनाको मृत्यु। र म्यानमारको सैनिक सरकारमाथि हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा पारित। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सरकार युवा र बालबालिकाको साथमा रहेको बताउनु भएको छ। नेपाल स्काउटको 70औं स्थापना दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले देशले लिएको बाटो र उद्देश्यसँग स्काउटका उद्देश्यहरू मिलेको भन्दै युवा तथा बालबालिकाको पक्षमा सरकार रहेको बताउनुभयो। सन्देशमा प्रधानमन्त्री ओलीले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि स्काउटको अनुशासन एकताबद्ध प्रयास सहयोगी हुने बताउनुभयो। सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल स्काउटको संगठनलाई संविधान अनुकूल बनाउन सातै प्रदेश र 753 स्थानीय तहमा विस्तार गरिएको बताउनुहुँदै नेपाल एसिया प्रशान्त क्षेत्रमा एउटा नमूना र अव्वल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको बताउनुभयो। प्रधानमन्त्रीले आगामी आर्थिक वर्षभित्र देशका 13,000 सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गरिने पनि बताउनुभयो। नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकांक्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरूसँग आग्रह गरेको छ। अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः आग्रह गरेको हो। अतिकम विकसित राष्ट्रमा लगानी बढ़ाउन वित्तीय उपकरणको विविधीकरण विषयमा संयुक्त राष्ट्र संघीय महासभाको बैठकलाई भिडियो मार्फत आज सम्बोधन गर्नु उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएकोमा जोड़ दिनुभएको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। अतिकम विकसित राष्ट्रको समूहबाट नेपालको स्तरोन्नति हुनु विकासको बाटोमा लम्कने महत्वपूर्ण उपलब्धि हुने बताउनुहुँदै उहाँले स्तरोन्नतिको प्रक्रियालाई दिगो र सहज तुल्याउन आन्तरिक एवं बाह्य स्रोतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संकटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताउनु भएको छ। स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज तनहुँमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सक्षम नेतृत्व कांग्रेसलाई आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले अहिले मुलुकको दुई ध्रुवमा विभाजित रहेको र लोकतन्त्र पक्षधर एकजुट भएर अगाडि बढ़नुपर्ने धारणा राख्नुभयो। त्यस अवसरमा उहाँले तनहुँका 10 र लमजुङका 1 स्थानीय तहलाई 1-1 थान अक्सिजन कन्सन्ट्रेटर सहित करिब 35 लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो। सरकारले विदेश भ्रमणका लागि 22 निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र 22 निजी अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो। मन्त्रालयका अनुसार ग्रान्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाण्डौ मेडिकल कलेज, नेपाल मेडिसिटी, बीएनबी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगंज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन्। यस्तै नेशनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाण्डु युनिभर्सिटी मेडिकल कलेज धुलीखेल, नोबेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिशन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिनुभयो। नेपालमा आज थप 3,660 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको कुल संख्या 5,53,342 पुगेको र मुक्त हुने दर 89.3% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी आज थप 2,401 जनामा संक्रमण पुष्टि भएको छ। पीसीआर परीक्षणबाट 1,688 जना तथा एन्टीजेन परीक्षणबाट 713 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज 7,010 नमूनाको पीसीआर तथा 4,686 नमूनाको एन्टीजेन गरी जम्मा 11,696 नमूनाको परीक्षण गरिएको छ। यस्तै आज देशभर थप 34 जना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 8,675 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोविड संक्रमितको उपचारमा खटिएको चितवन मेडिकल कलेज सीएमसीले पोस्ट कोविडको परामर्श र उपचार सेवा शुरू गरेको छ। कोविड संक्रमण मुक्त भइसकेपछि देखा पर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। अस्पतालको महत्वपूर्ण विभागका रूपमा विभागका प्रमुखहरूको नेतृत्वमा सेवा शुरू गरिएको हो। अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र नेउपानेले कोविड 19 को संक्रमण निको भएर घर गएका र घरमै आइसोलेशन बसेर निको भएकाहरूमा पोस्ट कोविडको समस्या देखिएकोले सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। लगातारको वर्षापछि गएको पहिरोका कारण जुम्लाको हिमा गाउँपालिका 6 पातरखोलामा 16 घरधुरीका 117 जना परिवार विस्थापित भएका छन्। गाउँ बस्तीको चारैतिर पहिरो गएसँगै घरका विभिन्न भाग भत्किन थालेपछि विस्थापित हुनु परेको र अहिले आफन्तकोमा आश्रय लिनु परेको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताउनुभयो। त्यस क्षेत्रका करिब 80 घर अझै पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। सेती नदीले खतराको तह पार गरेको छ। सेती नदी स्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरू गरेको छ। कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन्। बेनी जोमसोम सड़क खण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका 3 पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ। गलेश्वर पिप्ले जोड्ने सड़कमा चलेको गएको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो। यसैबीच गलेश्वर स्थित राहुघाट नदीमा निर्माणाधीन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाइएको ग्याभिन जालीबाट नदीले कटान शुरू गरेको छ। डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरू प्रदान गरेका छन्। युरोपियन युनियन यू सदस्य राष्ट्रहरूले आफ्नो नागरिक सुरक्षा संयन्त्र मार्फत कोविडको भयानक दोस्रो लहर विरूद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पुर्याउन सामग्री उपलब्ध गराएका हुन्। डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरूमा भेन्टिलेटर तथा नासल अक्सिजन क्यानल लगायत सामग्री छन्। ती सामग्रीहरू यही असार 3 गते पहिलो चरणमा ल्याइएको थियो भने बाँकी सामग्री आज नेपाल ल्याइँदैछ। लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सड़क भत्किँदा त्रिवी शिक्षण वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातो पानीमै रोकिएको छ। मितेरी पुल भन्दा करिब 200 मिटर तल रहेको लिपिङ पुलसँगैको सड़क भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विद म्यानेजमेन्टले जनाएको छ। कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरिद गरिएको थियो। कञ्चनपुरमा महाकाली नदीको बाढ़ीमा फँसेका 3 जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ। भीमदत्त नगरपालिका 10 नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फँसेका 24 वर्षीय राजेश टमट्टा, 20 वर्षीय राम टमट्टा र 28 वर्षीय प्रमा थिरुवाको उद्धार गरिएको प्रहरीले जनाएको छ। सड़क माथिबाट पहिरो खस्दा बैतडीको सतबाज गोकुलेश्वर सड़क खण्ड स्थित महाकाली राजमार्ग अवरूद्ध भएको छ। सड़क खण्डको सुर्नया गाउँपालिका 3 धरमघर नजिकै आज पहिरो खस्दा राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ। राजमार्ग अवरूद्ध हुँदा गोकुलेश्वर दार्चुला जाने र दार्चुलाबाट फर्किने सवारी साधन ठप्प छन्। अविरल वर्षाका कारण बाजुराको हिमालयी गाउँपालिकाका 40 घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्। गाउँको तलबाट पहिरो जान थालेपछि गाउँपालिका 4 पैंतीका 25 घर परिवार र वडा नम्बर 6 बोल्ढिकका 15 परिवार विस्थापित भएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार जिल्लाका 9 स्थानीय तहका 116 भन्दा बढ़ी गाउँ बाढ़ी पहिरोको जोखिममा रहेका छन्। पहिरोले अवरूद्ध भएको पर्वतस्थित मध्य पहाड़ी लोकमार्ग र बेनी मालढुंगा सड़क सुचारू भएका छन्। आज बिहान पहिरोले पूरिएका दुवै सड़क पहिरो पन्छाएपछि अहिले साँझदेखि सुचारू भएका प्रहरीले जनाएको छ। कुस्मा नगरपालिका 1000 धारामा पहिरो जाँदा मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको थियो भने बेनी मालढुंगा सड़क जलजला गाउँपालिका 3 ठाउँमा पहिरोले रोकिएको थियो। केही दिनदेखि सक्रिय मनसून तत्काल कमजोर नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस वर्ष शुरूमै मनसून सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको मौसमविद शान्ति कणेलले जानकारी दिनुभयो। मनसून शुरू हुने औसत मिति भन्दा 3 दिन अघि नै यस वर्ष सक्रिय मनसूनले लगातार पानी परिरहेको छ। विभागका अनुसार अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नम्बर 1 र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानमा मनसूनी वायुले हल्का पानी परिरहेको छ। आगामी आइतबार र सोमबारसम्म वर्षा हुने महाशाखाले जनाएको छ। कैलालीका स्थानीय तहले सामाजिक सञ्जाल र भर्चुअल माध्यमबाट आगामी आर्थिक वर्षको बजेट र योजना छनौटका सम्बन्धमा सुझाव मागिरहेका छन्। बजेट प्रस्तुत गर्नु अघि सरकारवालाहरूसँग छलफल गर्नुपर्ने मान्यता अनुरूप निषेधाज्ञाका कारण सामाजिक सञ्जाल, टेलिफोन, इमेल र भर्चुअल माध्यमबाट सुझाव माग्न थालिएको हो। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीका स्थानीय तहले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेल मार्फत सुझाव दिन र योजना माग गर्न नागरिक तथा संघ संस्थालाई अपील गरेका छन्। कोरोना महामारीका कारण बस्ती तथा टोल भेला गर्न सम्भव नभएकाले स्थानीय तहले नयाँ प्रविधिको प्रयोग गरी योजना छनौटका विषयमा सुझाव दिन वा योजना माग गर्न आग्रह गरेका छन्। टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल:
कोविडको यो दोस्रो लहरमा अत्यन्त गम्भीर समस्याहरू देखेको कारण र अहिले पनि लकडाउनको अवस्था भएको कारणले प्रक्रियाहरू छुट्याएर हामी प्रोसेस अगाडि बढाउने भन्ने पक्षमा छौँ र नगरवासीहरूलाई आगामी वर्षको निधि तथा कार्यक्रम तथा बजेट प्रक्रियामा सुझावहरू दिन सक्नुहुन्छ।
टीकापुरले नगरको आर्थिक स्रोतको पहिचान गरेर ओडालाई बजेटको खाका दिने कार्य टुङ्ग्याउन थालेको छ। यसका साथै नगरको खाका प्रस्तुत गरेर सरकारवालासँग भर्चुअल छलफल गर्ने तयारी समेत नगरपालिकाको छ। जानकी गाउँपालिकाले समेत समयमै बजेट ल्याउनका लागि योजना छनौट कार्य शुरू गर्ने तयारी थालेको छ। गाउँपालिकाका अध्यक्ष प्रदीप कुमार चौधरी: गत वर्ष प्राथमिकतामा परेका योजना ओडामा दूरी कायम गरेर छलफल गरी योजना ल्याउन ओडा समिति सक्रिय भएका बताउनुहुन्छ।
टोल बस्तीमा आफूले गर्न नसकेका गएको वर्षका कुराहरू गर्ने कार्यपालिका निर्णय गरेर कुन विधि प्रक्रिया अपनाउने समिति हुन्छ उनीहरूको।
भजनी नगरपालिकाले पनि बस्ती तथा टोल भेला गरी योजना छनौट गर्न सम्भव नभएकाले योजना तर्जुमा समितिको बैठक बसि वडा अध्यक्षसँग छलफल गरेर योजना छनौट गर्ने काम शुरू गर्ने तयारी गरेको छ। भजनीका नगर प्रमुख शेरबहादुर चौधरी:
योजना तर्जुमाको मिटिङ बस्छौँ।
स्थानीय तहले आउँदो वर्षको नीति, कार्यक्रम र बजेट कानूनी रूपमा आगामी असार 10 गतेसम्म नगर वा गाउँसभामा टेबल गर्नुपर्ने प्रावधान छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
पर्वतमा वैकल्पिक माध्यमबाट पठन पाठन शुरू गर्ने गरी कार्ययोजना अघि सारिएको छ। असारको पहिलो सातादेखि नै शैक्षिक सत्र शुरू गर्नुपर्ने सरकारको निर्णय अनुसार वैकल्पिक माध्यमबाट पठन पाठन गर्नुपर्ने भने पनि कतिपय ग्रामीण क्षेत्रका विद्यालयमा यो सम्भव नभएको सरकारवाला बताउँछन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
देशैभर यही असार महिनाबाटै कक्षा दससम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र शुरू हुँदैछ। कोरोनाका कारण भौतिक उपस्थितिमा पठन पाठन हुन नसके पनि वैकल्पिक माध्यम मार्फत पठन पाठनलाई अगाडि बढाउन लागि बताउनुहुन्छ पर्वतको फलेवास नगरपालिकाका नगर शिक्षा अधिकारी कृष्ण आचार्य। विद्यार्थीको अभिलेखीकरण पछि वैकल्पिक सिकाइ प्रणालीबाट बाल बालिकाको सिकाइलाई निरन्तरता दिनुपर्ने सरकारको निर्णय छ, तर कतिपय ठाउँमा यो सम्भव छैन। सार्वजनिक माविका प्राध्यापक चन्द्रशेखर उपाध्याय, सरकारले नयाँ शैक्षिक सत्र शुरू गर्ने भनेर परिपत्र गरे पनि कार्यपालिकाको बैठक बसेर निर्णय गरेर सञ्चालन गर्ने तयारीमा रहेको सुनाउनुहुन्छ जलजला गाउँपालिका वार्ड नम्बर 9 का अध्यक्ष गौ बहादुर फुन। प्रविधियुक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको पठन पाठन अनलाइन मार्फत सञ्चालन भए तापनि ग्रामीण भेगमा पढ्ने विद्यार्थीलाई यो पढाई खासै प्रभावकारी देखिएको छैन। यसरी प्रविधिमा जोडिन नसक्ने ग्रामीण भेग साथै न्यून आय भएका परिवारका विद्यार्थीहरूको लागि सरकारवाला पक्षले उनीहरूलाई कसरी समेट्न सकिन्छ भन्ने पक्षमा ध्यान दिन जरूरी देखिन्छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले म्यानमारको सैनिक सरकारमाथि हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। म्यानमारमा यो वर्ष सेनाले सत्ता हातमा लिएपछि संयुक्त राष्ट्र संघले प्रतिक्रिया स्वरूप त्यहाँको सेनालाई हतियार बिक्री गर्न प्रतिबन्ध लगाएको हो। राष्ट्र संघको महासभाले प्रस्ताव पारित गर्दै म्यानमारमा सेनाले निर्वाचित सरकारलाई सत्ता च्युत गर्ने कदमको निन्दा गरेको छ। राष्ट्रसंघले निर्वाचित नेत्री आङ सान सुची सहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारी विरूद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ। कानूनी रूपमा बाध्यकारी नभए पनि राष्ट्रसंघको प्रस्तावलाई राजनीतिक रूपमा महत्वपूर्ण निर्णय भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले टिप्पणी गरेका छन्। म्यानमारका लागि राष्ट्रसंघीय विशेष दूत क्रिस्टिन स्यानानर बोर्गनरले म्यानमारमा साँच्चैकै ठूलो गृहयुद्धको जोखिम रहेको र ढिलो भइसकेको प्रतिक्रिया दिनुभएको छ। दक्षिण एसियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भूटान, बंगलादेश र श्रीलंकाले मतदानमा भाग लिएनन् भने अफगानिस्तान र मालदिव्सले प्रस्तावको पक्षमा मतदान गरेका छन्। इरानमा राष्ट्रपति पदका लागि भएको निर्वाचनको जारी मतगणनामा कट्टरपन्थी नेता तथा धर्मगुरू इब्राहिम रईसीले अग्रता कायम गर्नु भएको छ। जम्मा मतको 90% मतगणना सम्पन्न हुँदा आफ्ना तीन प्रतिद्वन्दीलाई पछि पारेर इब्राहिम रईसीले अग्रता कायम गर्नु भएको हो। 90% मतदान सकिँदा इब्राहिम राष्ट्रपति चुनिने निश्चित जस्तै भएपछि विपक्षी दलका नेताहरूले आफ्नो हार स्वीकारेर उहाँलाई बधाई दिइरहेका छन्। दक्षिणी पेरूमा बस दुर्घटना हुँदा 27 जनाको मृत्यु भएको छ। दक्षिणी अमेरिकी मुलुक पेरूको अया कुचोमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएका बताइएको छ। बसमा खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेको प्रहरीले जनाएको छ। आयाकुचो क्षेत्रबाट अरेक्वीपाततर्फ जाँदै गरेको बस अनियन्त्रित भई सड़कदेखि करिब 250 मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले औद्योगिक क्षेत्रका समस्या समाधान गरी मुलुकमा उद्योग मैत्री वातावरण बनाउने बताउनु भएको छ। सिराको चोहरवासमा शनिबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले कोरोनाका कारण देशको औद्योगिक क्षेत्र प्रभावित बनेको र अर्थतन्त्र पनि धराशायी बन्न पुगेकोले ती सबै समस्या समाधान गरी मुलुकमा उद्योग मैत्री वातावरण बनाउने उल्लेख गर्नुभयो। उद्योगिक व्यवसायीमा जिम्मेवारी र सेवाभाव आवश्यक रहेको उल्लेख गर्नुहुँदै मन्त्री यादवले व्यापारी तथा व्यवसायीहरूको प्राथमिकता व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित हुनुपर्नेमा उल्टै उपभोक्ता ठग्ने प्रवृत्ति मात्र देखिएको उल्लेख गर्नुभयो। मन्त्री यादवले उद्योगी व्यवसायीका जायज माग सम्बोधनका लागि सरकार तयार रहेको समेत उल्लेख गर्नुभयो। विश्व ब्याङ्कले नेपाललाई करिब 1000 संख्यामा 10 लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ। नेपाललाई कोरोना महामारी विरूद्ध लड्न र अस्पतालहरूमा अक्सिजनको सहज उपलब्धताका लागि त्यस्तो सहयोग उपलब्ध गराएको विश्व ब्याङ्कले जनाएको छ। विश्व ब्याङ्कको सहयोगमा युनेप्सले उत्पादन उत्पादन गरेका 982 अक्सिजन कन्सन्ट्रेटरहरू शनिबार नेपाल सरकारका स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरिएको छ। यसैगरी विश्व ब्याङ्कले नेपालका 7 प्रदेशहरूमा अक्सिजन उत्पादन प्लान्ट निर्माणमा समेत सहयोग गर्ने भएको छ। ती अक्सिजन प्लान्टहरू युनप्सले विभिन्न चरणमा निर्माण र सञ्चालन गरी आगामी 15 भित्रमा प्रादेशिक अस्पतालहरूलाई हस्तान्तरण गर्ने योजना रहेको विश्व ब्याङ्कले विज्ञप्ति मार्फत जनाएको छ। विश्व ब्याङ्कले नेपाललाई कोरोना महामारी विरूद्ध लड्नका लागि स्वास्थ्यका विभिन्न क्षेत्रका लागि करिब 104 मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको जनाएको छ। यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 1% वृद्धि भएको छ। गत साता 2944.78 बिन्दुमा बन्द भएको नेप्से यो साता 23.65 अङ्क अर्थात 0.80% बढेर 2968.43 बिन्दुमा झरेको छ। यद्यपि यो साता नेप्सेले नयाँ अल टाइम हाई रेकर्ड भने निर्माण गरेको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक हालसम्मको उच्च बिन्दु 3025.83 बिन्दुमा बन्द भएको थियो। त्यसपछिका तीन कारोबार दिनमा भने नेप्से परिसूचकमा सुधारले निरन्तरता पाएको छ। नेपाल धितोपत्र बोर्डले बजार मूल्यमा चलखेल भएको भन्दै विभिन्न 51 कम्पनीहरूको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा केही सुधार देखिएको हो। यो साता कारोबार रकममा भने केही कमी भएको छ। यो साता 8,15,136 पटकको कारोबारमा 81,35 करोड़ रूपियाँ बराबरका 15,17,00,000 किता शेयरहरू किनबेच भएका छन्। यस साता नेप्सेको कुल बजार पूँजीकरण 1.15% वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन 40,92,00,000,000 रूपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता 47 अर्ब बढेर 41,39,00,000,000 पुगेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार गिरिशा उपाध्यायबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टीमका खेलाड़ीलाई 2 हप्ताको आराम दिएको छ। विश्वकप छनौट अन्तर्गत दोस्रो चरणका खेलहरू सकेर स्वदेश फर्किएका खेलाड़ीलाई एन्फाले 2 हप्ताको आराम दिएको हो। गत आइतबार कुवेतमा सम्पन्न छनौट प्रतियोगिता सकेर स्वदेश फर्किएका खेलाड़ी करिब 1 हप्ता क्वारेन्टाइनमा बसेका थिए। एन्फाले बिहिबार खेलाड़ीलाई COVID-19 पहिलो डोजको खोप उपलब्ध गराएको थियो। खोपपछि मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको सहमतिमा एन्फाले खेलाड़ीलाई 2 हप्ताको विश्राम दिएको हो। एन्फाले 2 हप्ता लगत्तै अल्मुताइरीले साफ च्याम्पियनशीपको तयारी शुरू गर्ने जनाएको छ। साफ च्याम्पियनशीपको तयारीका लागि शनिबार मात्र अल्मुताइरी नेपाल आइपुगेका हुन्। एसियन सिनियर महिला भलिबल च्याम्पियनशीपबाट 5 देशले नाम फिर्ता लिएका छन्। एसियन भलिबल महासंघले प्रतियोगिताबाट 5 देशले नाम फिर्ता लिएको जनाएको छ। प्रतियोगिताबाट चीन, इण्डोनेशिया, श्रीलंका, भियतनाम र न्यूजील्याण्डले नाम फिर्ता लिएका छन् भने प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, कजाकिस्तान, ताइवान, इरान, अस्ट्रेलिया, भारत, उज्बेकिस्तान र हङकङले सहभागिता जनाउनेछन्। यसअघि एभीसी 17 देशले प्रतियोगितामा सहभागिता जनाउने बताएको थियो, तर 5 देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या 12 पुगेको छ। यसअघि प्रतियोगितामा चीनमा हुने तय भएकोमा चीनले आयोजकको रूपमा नाम फिर्ता लिएपछि फिलिपिन्समा खेल सम्पन्न हुनेछ। खेल अगस्त 29 सेप्टेम्बर 5 सञ्चालन हुँदैछ। नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउने भएको हो। भारतका चर्चित धावक मिल्खा सिंहको 91 वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण भएपछि चण्डीगढ़को एक अस्पतालमा उपचार गराइरहेका सिंहको शुक्रबार राति निधन भएको हो। पत्नी निर्मला मिल्खा सिंहको निधन भएको 5 दिनपछि 91 वर्षीय मिल्खाको निधन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मिल्खा एसियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण विजेता खेलाड़ी हुन्। मिल्खाले सन् 1958 जापानको टोकियोमा भएको एसियाली खेलकुदमा 200 मिटर र 400 मिटरको दौड़मा स्वर्ण पदक जितेका थिए। उनले 1962 जर्कता एसियाली खेलकुदमा 400 मिटर र 4x400 मिटर रिलेमा समेत स्वर्ण पदक हात पारेका थिए।
अब मौसम। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश एक गण्डकी लुम्बिनी र बागमतीका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.1 मिलीमिटर। काठमाण्डौको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 0.2 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम 21.9, वर्षा 36.3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम 22.5, वर्षा 44.2 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम 22.5, वर्षा 29.8 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकार युवा र बाल बालिकाको पक्षमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आगामी आर्थिक वर्षभित्र 13,000 सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गरिने। सरकारले विदेश भ्रमणका लागि सबै सरकारी पीसीआर प्रयोगशाला र 22 निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिने। नेपालमा आज 3,660 जना कोरोना भाइरस संक्रमण मुक्त, थप 2,401 जनामा संक्रमण पुष्टि, संक्रमणबाट थप 34 जनाको मृत्यु। र म्यानमारको सैनिक सरकारमाथि हतियार बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्र संघद्वारा पारित। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।